यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आज कोजाग्रत पूर्णिमा धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै डडेलधुरामा बस दुर्घटना हुँदा चारजनाको मृत्यु, बाह्रजना घाइते। नेपाल सरकारद्वारा शान्ति सेनामा थी लेबनानमा भएको इजरायली आक्रमणको निन्दा। शान्ति स्थापनामा खटिएका सैनिकको सुरक्षा प्रत्याभूति दिलाउन द्वन्द्वरत पक्षसँग परराष्ट्र मन्त्रालयको आग्रह। लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाद्वारा जानकारी। गैरातीदेखि लागू हुने गरी नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि र उत्तरी लेबनानमा भएको इजरायली आक्रमणको विस्तृत र स्वतन्त्र अनुसन्धान गर्नुपर्नेमा संयुक्त राष्ट्रसंघको जोड।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। कोजाग्रत पूर्णिमाका अवसरमा आज धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदैछ। पौराणिक मान्यता अनुसार आजकै रात्रिमा महालक्ष्मी वैकुण्ठबाट पृथ्वीमा को जागृत छ भनी आउँदा एक किसान दम्पतिका घरमा बाहेक अन्त कतै पनि उज्यालो नदेखिएकाले तीनै किसान दम्पतिका घरमा बास बसेको र तिनीहरूबाट प्रसन्न भई धन धान्यले पूर्ण पारिदिएको विश्वास मानि आज महालक्ष्मीको पूजा आराधना गरी रातभर जागराम बस्ने प्रचलन छ। विजयादशमीको दिनदेखि प्रारम्भ भएको टीका र जमरा लगाउने कार्य परम्परागत रूपमा आजकै दिनबाट पूरा हुन्छ। यसका साथै घटस्थापनाका दिन विधिवत राखिएको जमरा, कलश लगायत पूजाका अन्य सम्पूर्ण अवशेष आजै विसर्जन गरिन्छ। कोजागरत पूर्णिमा नेपालीहरूको अर्को महान चाड तिहारको आगमन हुन लागेको संकेतका रूपमा पनि मनाइन्छ। भोलिदेखि एक महिनासम्म पवित्र नदीको जल वा कुण्डमा कार्तिक स्नान तथा तुलसी पूजा प्रारम्भ हुन्छ। यसै पूर्णिमादेखि स्वच्छ र खुल्ला आकाश तथा ग्रह क्षेत्रहरूको सम्मान सूचक आकाशदीप बाल्ने परम्परा पनि छ। आफ्नो घरका धुरी कौसीमा आकाशदीप बालेर धनकी अधिष्ठात्री देवी महालक्ष्मीलाई आफ्ना घरमा बास गर्न आह्वान गरेको वा निम्ता दिएको मानिन्छ। डडेलधुरामा गैराती बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। कञ्चनपुरबाट बैतडी जाँदै गरेको 8X1078 नम्बरको बस खस्रया खानमा दुर्घटना हुँदा 12 जना घाइते भएका छन्। मृत्यु हुनेमा पुर्चौड़ी नगरपालिका 3 का 45 वर्षीय जयमती बोहरा, 22 वर्षीय सहदेव बोहरा, 20 वर्षीय कमला बोहरा, सहदेव र कमलाका नाबालक छोराको मृत्यु भएको छ। घाइतेहरूको अहिले डडेलधुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले जानकारी दिनुभयो। बस बैतडी बझाङ दशरथचन्द राजमार्गबाट झण्डै 200 मिटर तल खसेको थियो। नेपाल सरकारले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा गरेको छ। नेपाल सहित राष्ट्रसंघीय शान्ति मिशनमा संलग्न 34 देशले संयुक्त विज्ञप्ति जारी गरी इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। हिजो सामाजिक सञ्जाल एक्स मार्फत मन्त्रालयले शान्ति मिशनमा खटिने सैनिकहरूमाथि इजरायली पक्षले गरेको आक्रमणको कड़ा निन्दा गर्दै शान्ति स्थापनामा खटिने सैनिकको सुरक्षा को प्रत्याभूति दिलाउन द्वन्द्वरत दुवै पक्षसँग आग्रह गरेको छ। यसै गरी हिंसा र आक्रमणको श्रृंखला तुरन्त रोकी घटनाको विस्तृत छानबिन सहित सुरक्षाको प्रत्याभूति दिलाउन समेत सम्बद्ध पक्षसँग मन्त्रालयले आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ। सैनिक प्रवक्ता गौरव कुमार केसीले शान्ति मिशनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिनुभयो। प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधारमा संयुक्त राष्ट्रसंघ र मिशन मुख्यालयबाट हुने निर्णय र निर्देशन अनुसार नेपाली शान्ति सैनिक खटाइने बताउनुभयो। हाल लेबनानमा 877 नेपाली शान्ति सैनिक तैनात रहेका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस एमाले नेतृत्वको सरकार गठन भएसँगै अर्थतन्त्रमा सकारात्मक सुधार आएको बताउनु भएको छ। दाङको तुलसीपुर सोह्रमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले दलहरू धेरै हुँदा सरकार अस्थिर भएको भन्दै स्थिर सरकारका लागि दुई दलको मात्रै विकल्प रहेको बताउनुभयो। वहाँले तीनै तहको सरकारबीच समन्वय र सहकार्यबाट मात्र जनताले विकासको प्रत्यक्ष अनुभूति गर्न सक्छ बताउनुभयो। गृहमन्त्री रमेश लेखकले संघीय संसदको आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताउनु भएको छ। 69 प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा हिजो आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले प्रहरी ऐन 2012 प्रतिस्थापन गरी नेपाल प्रहरीको सेवाको विशिष्टीकरण प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ प्रावधान विधेयकमा समाविष्ट गरिएको बताउनुभयो। गृहमन्त्री लेखकले प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरेपछि मात्र प्रहरीको वृहत्तर हित र वर्षौंदेखिका अपेक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो। सुरक्षा निकायको कमी कमजोरीले सरकारले आलोचना बिहोर्नुपर्ने भएकाले थप सतर्कताका साथ काम गर्न गृहमन्त्री लेखकले निर्देशन दिनुभयो। राज्यको नागरिकसँग सम्पर्क सूत्र नै प्रहरी भएकाले नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतिका लागि आफ्नो भूमिका सदैव सहयोगी रहने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाउनुभयो। दशैं अघि आएको बाढ़ी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा साविक बमोजिमकै सवारी आवागमन खुल्ला गरिएको छ। बाढ़ी र पहिरोबाट राजमार्गको झण्डै 12 किलोमिटर सड़क क्षतिग्रस्त भएपछि कतै एकतर्फी त कतै दुईतर्फी गरी सवारी सञ्चालन गरिएको थियो। साना सवारी साधनलाई मात्र अनुमति दिएको बीपी राजमार्गमा हिजोदेखि साविकमा यातायात सञ्चालनका लागि अनुमति पाएका सबै सवारी साधन सञ्चालन गर्न खुल्ला गरिएको सड़क डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डाक्टर तुलिया अक्षन र महासचिव मार्टिन चुङगोङसँग शिष्टाचार भेट गर्नुभएको छ। भेटमा नेपालको संघीय संसद र अन्तर्व्यवस्थापिका संघसँगको आपसी सहकार्य सहयोग आदान प्रदान लोकतन्त्रका लागि संसदीय भूमिका लगायतका विषयमा कुराकानी भएको थियो। भेटमा अध्यक्ष दाहालले आईपीयूका विभिन्न सभा तथा कार्यक्रमहरूको लोकतन्त्र मानवाधिकार लैंगिक समानता युवा सशक्तिकरण दिगो विकास लगायतका सवालमा संवाद सहकार्य र असल अभ्यासहरूको आदान प्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताउनुभयो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम संचालक समितिको बैठकले गैरातीदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर 1 रूपियाँ डिजेल र मट्टीतेलमा प्रतिलिटर 4 रूपियाँ वृद्धि गरेको हो। मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर 156.50 रूपियाँ, दोस्रो वर्गमा 158 र तेस्रो वर्गमा 159 रूपियाँ तथा डिजेल र मट्टीतेल पहिलो वर्गमा 148.50 रूपियाँ, दोस्रो वर्गमा 150 रूपियाँ र तेस्रो वर्गमा 151 रूपियाँ कायम भएको छ। निगमले पहिलो वर्ग अन्तर्गत 4 आली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलवासी, नेपालगंज, धनगढ़ी र वीरगंज, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्ग अन्तर्गत काठमाण्डू, पोखरा र दिपाल स्थित डिपोलाई वर्गीकरण गरिएको छ। निगमले पहिलो वर्ग अन्तर्गत 4 आली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलबारीलाई वर्गीकरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य संगठनको हेटौडामा रहेको किटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सघाउ आग्रह गरेको छ। जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा संगठनका महानिर्देशक डाक्टर टेड्रोस गिब्रियससँगको कुराकानीका क्रममा मन्त्री पौडेलले अनुसन्धान केन्द्रलाई नेपाल मात्र नभएर दक्षिण पूर्वी एसियाकै अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने बताउनुभयो। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोसले नेपालले संगठनको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिएको बताउनुभयो। मन्त्री पौडेलले छ प्रकारका खोप निशुल्क उपलब्ध गराउन विश्व समुदायसँग आग्रह गर्नुभएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको 3 राउण्ड गोली र 1 थान पिस्तोल सहित हिजो एकजनालाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका 1 स्थायी घर भई हाल सूर्य विनायक नगरपालिका 8 रानीकोट बस्दै आएका 36 वर्षीय प्रेम तामाङले हतियार बोकी हिँडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको जनाइएको छ। प्रहरी टोलीले घरबाटै 3 राउण्ड गोली लोड भएको मेड इन यूएस लेखिएको पिस्तोल सहित तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो। काठमाण्डु उपत्यकामा पछिल्लो एक सातामा चिसो क्रमिक रूपमा बढ़िरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही असोज 27 गतेबाट मनसून पूर्ण रूपमा बाहिरिएपछि खुल्ला आकाश भएकाले दिउँसो घाम लागे पनि साँझ र बिहान निकै चिसो महसुस गरिएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। मनसून बाहिरिएर पोस्ट मनसून चलिरहेको र सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ। मुलुकको प्रमुख आर्थिक तथा व्यापारिक केन्द्र वीरगंज शहरमा विगत भन्दा अहिले निकै धेरै परिवर्तन आएको छ। कंक्रीटको शहरको रूपमा चिनिँदै आएको वीरगंज अहिले हरियाली शहरतर्फ उन्मुख हुँदै गएको छ। वीरगंजबाट संवाददाता ध्रुव अधिकारीको रिपोर्ट।
मुलुकको प्रमुख आर्थिक तथा व्यापारिक केन्द्र वीरगंज हिजो कंक्रीटको शहरको रूपमा चिनिने गरेको थियो, तर अहिले परिवर्तन भएको छ। कंक्रीटको शहरबाट वीरगंज हरियाली शहरतर्फ अगाडि बढ्दै गएको छ। वीरगंज महानगरपालिका सँगै ग्रीन सिटी सामुदायिक केन्द्र लगायतका संघ संस्थाको पहलमा अहिले वीरगंजमा 1 लाख भन्दा बढ़ी बिरूवा रोपिएका छन्। वातावरणलाई सन्तुलनमा राख्न वृक्षारोपणलाई प्राथमिकतामा राखेर वीरगंज महानगरपालिकाले काम गरिरहेको नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो।
गर्मीमा पानी सुक्ने, वर्षातमा बाढ़ी आउने यस्ता समस्या, त्यसको लागि चाहिँ वृक्षारोपण वातावरणलाई सन्तुलनमा राख्नलाई वृक्षारोपण अति आवश्यक कुरो हो र त्यो काम हामीहरू गर्दैछौ। त्यति मात्र होइन, शीर्षा नदीलाई पनि प्रदूषण मुक्त गर्नलाई अभियानै चालेका छौं र वृक्षारोपणले चाहिँ नि वीरगंजवासीको जुन समस्या छ त्यो समस्यालाई आउने दिनहरूमा चाहिँ निदान गर्छ भने मैले विश्वास राखेँ।
15 वर्ष अगाडि 2 बिरूवा रोपेर शुरू गरिएको वृक्षारोपण अभियान अन्तर्गत अहिले नगर क्षेत्रमा 1 लाख भन्दा बढी बिरूवा रोपिएको ग्रीन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो।
15 साल पहिले हामी घरको अगाडि 2 बिरूवा रोपेको थियौं, आज हामीहरू हजारदेखि लाखौंसम्म पुगिहाल्यौं।
वृक्षारोपणले वीरगंजको वातावरणमा राम्रो प्रभाव पारेको र हिजोको वीरगंज र आजको वीरगंजमा आमूल परिवर्तन भएको नगरवासीहरूले बताएका छन्।
वीरगंजमा त धेरै चेन्जेस भएको छ, कस्तो फ्रेस एयर छ, कति ग्रिनेरी छ,
सहरहरू सफा छन्, नियमित रूपमा सरसफाई भइरहेको छ, केही स्थानहरूमा हेर्दाखेरि हरियाली नै छ।
5 सालमै जो हरियाली हुई है वो कल्पना नहीं कर सकते हैं और आगे भविष्य में ना इससे ज्यादा हरियाली होगी।
वृक्षारोपण सँगै सरसफाई र सौन्दर्यकरणमा महानगरपालिकाले जोड़ दिएपछि अहिले वीरगंजमा भारतीय पर्यटकहरूको आगमनमा ठूलो संख्याले वृद्धि भएको छ। ध्रुव अधिकारी, वीरगंज।
रेडियो नेपालले आजदेखि दनुवार भाषामा पनि समाचार शुरू गर्ने भएको छ। हालसम्म विभिन्न 24 भाषामा समाचार प्रसारण गर्दै आएको रेडियो नेपालले 25 भाषाका रूपमा दनवार भाषामा समाचार शुरू गर्न लागेको हो। भाषा साहित्यको संरक्षण र समावेशी समाजको प्रवर्धन गर्ने संवैधानिक व्यवस्था अनुरूप शुरू गर्न थालिएको दनवार भाषाको समाचार बागमती प्रदेश प्रसारण केन्द्रबाट हरेक दिन दिउँसो 3:15 बजे प्रसारण हुनेछ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले आज एक समारोहबीच दनवार भाषा समाचार सेवाको शुभारम्भ गर्नुहुनेछ। त्यसबारे थप जानकारी दिन रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। हामी उहाँसँग कुरा गर्छौं। लामाज्यू
नमस्कार। श्रेयाजी
हजुर, यो दनवार भाषाको समाचार रेडियो नेपालले आजदेखि प्रसारण गर्न लागेको छ, यसबारेमा जानकारी गराइदिनुहोस् न।
रेडियो नेपालले विभिन्न राष्ट्रभाषामा समाचारहरू प्रसारण गर्दै आइरहेको छ। सो सम्बन्धमा आज अपरान्ह 3:15 बजे आयोजित एक समारोहका बीच सरकारका प्रवक्ता तथा माननीय संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङज्यूले चाहिँ दनवार भाषा जुन राष्ट्रभाषाको 25 भाषाको रूपमा चाहिँ आज शुभारम्भ कार्यक्रम आयोजना गरिएको छ। आजदेखि दनवार भाषामा पनि रेडियो नेपालका श्रोताहरूले समाचार तथा कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। मूलत यो सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा रहेको वर्तमान सरकारले कार्यभार सम्हालेको यो 81 साल कार्तिक 6 गते 100 दिन पूरा हुनेछ। यो 100 दिनको अवधिमा विभिन्न सेवामूलक र रचनात्मक कार्यहरू सरकारले गरेको छ। सरकारका महत्वपूर्ण कार्य सम्पादन मध्येमा संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको महत्वपूर्ण आम संचार निकायका रूपमा रहेको रेडियो नेपालले 1000 वटा श्रव्य सामग्रीको डिजिटाइजेसन गरेको छ र सँगसँगै थप राष्ट्रभाषाको रूपमा आजदेखि दनवार भाषाको समाचार र कार्यक्रम शुभारम्भ गर्दैछ। यस अवसरमा चाहिँ म सम्पूर्ण यो दनवार मातृभाषा बोल्ने सम्पूर्ण श्रोताहरू र यो भाषामा काम गर्ने अभियन्ताहरू र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु। श्रेयाजी
हजुर, हुन्छ, यो जानकारीको लागि यहाँलाई धेरै धन्यवाद। हामीसँग कुरा गर्दै हुनुहुन्थ्यो रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा। आजदेखि रेडियो नेपालले दनवार भाषाको भाषामा पनि समाचार प्रसारण गर्न लागेको छ, यसै विषयमा हामीलाई उहाँले जानकारी गराउनु भएको हो। अब बाँकी समाचार। नेपालका महिला स्वास्थ्य स्वयंसेविका मार्फत बालबालिका तथा महिलाको खोप तथा पोषणमा भइरहेको सुधारको विश्वका स्वास्थ्य क्षेत्रका सरोकारवालाले प्रशंसा गरेका छन्। विश्व स्वास्थ्य शिखर सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल नेपालको दूरदराजका क्षेत्रमा समेत 52,000 महिला स्वास्थ्य स्वयंसेविकाले पोषण र स्वास्थ्यका क्षेत्रमा मातृ र शिशुका लागि उदाहरणीय काम गरेको बताउनुहुन्छ। सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री पौडेलले नर्वेका स्वास्थ्य मन्त्री तथा युनिसेफका उच्च अधिकारीसँग समेत भेटवार्ता गर्दै स्वास्थ्य सुधारमा नेपालले गरिरहेको प्रयासमा ऐक्यबद्धताका लागि आग्रह गर्नुभएको स्वास्थ्य मन्त्रालय समन्वय महाशाखाले जनाएको छ। चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये 386 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। साउन यता 2144 जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये 196 जना चितवनका र 190 जना जिल्ला भन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जानकारी दिनुभयो। कानून न्याय तथा संसदीय मामला मन्त्री अजय चौरसियाले कांग्रेस एमाले गठबन्धनको सरकार जनता र देशप्रति केन्द्रित रहेर अगाडि बढ़िरहेको बताउनु भएको छ। नेपाली कांग्रेस पर्षदद्वारा हिजो टिकुलियामा आयोजित कार्यक्रममा मन्त्री चौरसियाले प्राप्त अधिकारहरूलाई थप सुरक्षित र व्यवस्थित गर्न संविधान संशोधन आवश्यक भएको कुरामा जोड़ दिनुहुँदै संविधान संशोधन गरेर जनतालाई बढ़ी अधिकार दिलाउने काममा लाग्ने दावी गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघले उत्तरी लेबनानको आइटो गाउँमा हिजो भएको इजरायली आक्रमणको स्वतन्त्र र विस्तृत अनुसन्धानको माग गरेको छ। उक्त आक्रमणमा 22 सर्वसाधारणको मृत्यु भएको थियो। संयुक्त राष्ट्रसंघीय मानवाधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले युद्धको कानून र विभेद अनुपात र समानुपातिकका सिद्धान्तहरूका सम्बन्धमा वास्तविक चिन्ता रहेकाले यस घटनाको तत्काल स्वतन्त्र र विस्तृत अनुसन्धान आवश्यक रहेको बताउनुभयो। सेप्टेम्बरमा लेबनानमा आक्रमण गरे यता इजरायलका धेरै आक्रमण अहिलेसम्म मुख्यतया हिजबुल्लाहले आफ्नो शक्ति आधार निर्माण गरेको दक्षिणी क्षेत्रका सिया मुस्लिम बहुल क्षेत्रहरूमा केन्द्रित भएका छन्। युरोपेली आयोगले युक्रेन विरूद्ध प्रयोग गर्न रूसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख इरानी अधिकारीहरू र एयरलाइन्स सहितका संस्थाहरू विरूद्ध प्रतिबन्ध लगाएको छ। युरोपेली आयोगका विदेश मन्त्रीले इरान एयर लगायत सात संस्थाहरू र उपरक्षा मन्त्री सईद हमजेह खलान्डारी र रिभोल्युसनरी गार्डस कुर्स फोर्सका वरिष्ठ अधिकारीहरू सहित सातजना व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ। प्रमुख युरोपेली शक्तिहरू बेलायत फ्रान्स र जर्मनीले गत महिना रूसमा इरानी क्षेप्यास्त्र हस्तान्तरणलाई लिएर यस्तै प्रतिबन्ध जारी गरेका थिए। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले प्रतिबन्धलाई अन्यायपूर्ण र अन्तर्राष्ट्रिय कानून विपरीत भन्दै अस्वीकार गर्नुभएको छ। उहाँले रूस लगायत अन्य देशसँग रक्षा र सैन्य सहयोग गर्ने इरानको अपरिहार्य अधिकारलाई पनि जोड़ दिनुभएको इरानको आधिकारिक समाचार एजेन्सी इरानाले जनाएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको भदौ महिनामा 2,63,14,14,00,000,000 रूपियाँ विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह 15.2% वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। गत भदौ महिनामा 2,28,37,00,000,000,000 विप्रेषण भित्रिएको थियो। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 18.7% बढ़ेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह 1,96,00,000,000,000 पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह 1,73,00,000,000,000 थियो। गत साउन महिनामा 1,36,93,00,000,000,000 विप्रेषण भित्रिएको केन्द्रीय बैंकको तथ्याङ्क छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत लिने नेपालीको संख्या 76,485 र पुनः श्रम स्वीकृति लिनेको संख्या 40,583 रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या 74,455 र 32,400 रहेको थियो। दशैं विदापछि खुलेको शेयर बजारमा मंगलबार नेप्से परिसूचक 31.48 अंकले बढ़ेर 2,699.66 बिन्दुमा पुगेको छ। मंगलबार 307 कम्पनीका 64,17,267 कित्ता शेयर 3,06,23,37,000,000 कारोबार भएको नेप्सेले जनाएको छ। मंगलबार 205 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 22 कम्पनीको शेयर मूल्य घटेको छ। यस वर्षको दशैंमा मुस्ताङमा 16,00,000,000 रूपियाँ बराबरको भेड़ा च्याङ्राको व्यापार भएको छ। दशैंका लागि मुस्ताङबाट बिक्री भएका 8,000 भेड़ा च्याङ्रा मध्ये 4,800 जिल्लाभित्रका किसानले पालेका र 3,200 डोल्पा मुगुबाट ल्याइएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ। केन्द्रका प्रमुख लालमणी अरियालका अनुसार 500 भेड़ा र 7,500 च्याङ्रा बिक्री भएको हो। गत वर्ष 7,000 भेड़ा च्याङ्रा बिक्री भएको थियो। म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँ लगायतका जिल्ला तथा शहरमा मुस्ताङका भेड़ा च्याङ्रा बिक्री भएको छ। अघिल्लो वर्षको तुलनामा उत्पादन बढ़ेको र मूल्य घटेका कारण यसपालि भेड़ा च्याङ्राको व्यापार राम्रो भएको व्यापारीहरूले बताएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अच्युत अर्याल। अब खेल समाचार।
अखिल नेपाल फुटबल संघ एन्फाले काठमाडौँमा हुने महिला साफ च्याम्पियनशीप फुटबलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। एन्फाले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ च्याम्पियनशीपको तयारी पूरा भएको जानकारी दिएको हो। प्रतियोगितामा नेपाल लगायत मालदिव्स, पाकिस्तान, श्रीलंका, भारत, भूटान र बंगलादेश गरी 7 टीमले सहभागिता जनाउँदैछन्। सहभागी टोलीहरूमध्ये पाकिस्तान, मालदिव्स र बंगलादेश आइसकेका छन् भने भारत र भूटान बुधबार बिहानसम्म काठमाडौँ आइपुग्ने जानकारी गराइएको छ। प्रतियोगिताको तयारीका लागि 23 सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ। प्रतियोगितामा सहभागी टोली एन्फा खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगन खेल मैदान साथै सेन्ट जेभियर्स स्कूलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फ्राडर सावित्रा भण्डारी साम्बाले बिहिबारदेखि शुरू हुने साफ महिला च्याम्पियनशीप अन्तर्गत पहिलो खेल गुमाउने भएकी छिन्। साफ महिला च्याम्पियनशीपमा नेपालको पहिलो खेल शुक्रबार भुटानसँग खेल्दा साम्बा उपस्थित नहुने पक्का भएको छ। फ्रान्सेली क्लब एन अभान्ट गुभाम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी साम्बालाई क्लबले आफ्नो लीग खेलका लागि राख्ने निर्णय लिएपछि उनी आउन नपाउने भएकी हुन्। साफ महिला च्याम्पियनशीपको पहिलो खेल फिफाको अन्तर्राष्ट्रिय विन्डो भन्दा बाहिर रहेकाले साम्बाले त्यो खेल गुमाउने गएकी हुन्। एन्फाले उनलाई चाँडै फुकुवा गर्ने आग्रह गरे पनि क्लबले आफ्नो खराब लयका कारण र साम्बा टोलीको महत्वपूर्ण सदस्य रहेको भन्दै फुकुवा गर्न नमानेको हो। शनिबार हुने खेलमा गोम्पापले स्टार बर्गको सामना गर्दैछ। लीगको चार खेल सकिँदा गोम्पाप 12 टोलीको लीगमा अङ्कविहीन छ। स्टारबर्ग 2 अङ्क जोड्दै 10 स्थानमा छ। क्लबले आफूले जित दर्ता गर्न सकिने खेल भएकाले साम्बालाई फुकुवा गर्न नमानेको आकलन गरिएको छ। नेपाल रहेको समूहमा भूटान, मालदिव्स र श्रीलंका छन्। अर्को समूहमा भारत, बंगलादेश र पाकिस्तान छन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही सबै प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.3 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:05 भयो भने सूर्यास्त भरे साँझ 5:34 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आज कोजाग्रत पूर्णिमा धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै डडेलधुरामा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु, 12 घाइते। नेपाल सरकारद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा। शान्ति स्थापनामा खटिएका सैनिकको सुरक्षा प्रत्याभूति दिलाउन द्वन्द्वरत पक्षसँग परराष्ट्र मन्त्रालयको आग्रह। लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाद्वारा जानकारी। गैरातीदेखि लागू हुने गरी नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि र उत्तरी लेबनानमा भएको इजरायली आक्रमणको विस्तृत र स्वतन्त्र अनुसन्धान गर्नुपर्नेमा संयुक्त राष्ट्रसंघको जोड। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।